نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تسر وتمم بالخير اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد إن الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله صلى الله عليه وعلى آله وصحبه وبارك وسلم يا أيها الذين آمنوا اتقوا الله حق تقاته ولا تموتن إلا وأنتم مسلمون يا أيها الناس اتقوا ربكم الذي خلقكم من نفس واحدة وخلق منها زوجها وبث منهما رجالا كثيرا ونساء واتقوا الله الذي تساءلون به والأرحام إن الله كان عليكم رقيبا يا أيها الذين آمنوا اتقوا الله وقولوا قولا سديدا يصلح لكم أعمالكم ويغفر لكم ذنوبكم ومن يطع الله ورسوله فقد فاز فوزا عظيما اللہ تعالیٰ کے لیے حمد و ثنا ہے، اسی کے اوپر نظریں ہیں اور اسی کی طرف التجا ہے، جس نے آپ کو مجھے پیدا کیا اور جس نے آپ سے مجھ سے محبت کا یہ اظہار کیا کہ اس نے ہمیں انسان بنایا، صحیح سالم بنایا۔ سوچئے جسم کا اگر کوئی عضو جھڑا ہوتا تو کیا ہوتا، کیڑا ہوتے، کسی بھی نالی میں رینگنے والا، تو کیا عزت رہتی ہماری، کیا مقام ہوتا ہمارا۔ اور اسی طرح سے آپ میں اپنی زندگی کو اگر اس میں لے کر چلے تو اللہ کی ذات نے آپ کو مجھے بہترین طریقے سے اس دنیا میں پنپنے کا ہر موقع دیا۔ اللہ سبحان تعالیٰ ہم سے بہت محبت فرماتے ہیں۔ آدم علیہ السلام کو جب دنیا میں بھیجا گیا تو اللہ تعالیٰ نے ایک وعدہ کیا تھا، اور وہ وعدہ کیا تھا کہ فَإِمَّا يَأْتِيَنَّكُم مِّنِّي هُدًى فَمَن تَبِعَ هُدَايَ فَلَا خَوْفٌ عَلَيْهِمْ وَلَا هُمْ يَحْزَنُونَ۔ آدم علیہ السلام کو پہلی بار تو جنت تحفے کے طور پر دے دی گئی، آج کے دور کے اندر کہہ لیجئے کہ ٹرائل پہ دی گئی، اور وَعَلَّمَ آدَمَ الْأَسْمَاءَ كُلَّهَا، صرف چند باتوں کی بنیاد پہ ہی جنت مل گئی۔ لیکن جب شیطان کے بہلاوے میں آنے پہ انہوں نے پھل چکھ لیا اور اللہ کی ناراضگی کا اظہار ہوا تو فوراً ہی خیال آ گیا اور کہا ربنا ظلمنا انفسنا وَإِن لَّمْ تَغْفِرْ لَنَا وَتَرْحَمْنَا لَنَكُونَنَّ مِنَ الْخَاسِرِينَ۔ اللہ تعالیٰ نے معاف فرما دیا اور کہہ دیا جو کل نہ بھی تم انہ جمیا فائم میاتی منی ہودن۔ تو آدم علیہ السلام کا ایک بڑا فطری مطالبہ تھا کہ اللہ تعالیٰ واپس جنت دے دیجئے۔ ظاہر ہے کہ آپ نے ناراض ہو کر جنت سے نکالا، آپ ناراضگی دور ہو گئی، آپ نے ہماری اعتراف گناہ کو قبول کیا، تو آپ واپس جنت بھی دے دیں۔ جیسے بچے سے ماں ناراض ہو کر کھلونا بھی چھین لیتی ہے اور کہتی ہے میں تم سے بات نہیں کروں گی، میں ناراض ہوں، تو جب ماں تھوڑی دیر بعد مان جاتی ہے، کہتی ہے اچھا جواب میں تم سے ناراض نہیں ہوں، تو پھر بچے کا کیا مطالبہ ہوتا ہے کہ اچھا ماما اب اگر ناراض نہیں ہے تو کھلونا تو دے دے۔ اللہ تعالیٰ کے لیے تو کوئی مثال نہیں ہے، باتیں تو صرف ہم اپنے سمجھنے کے لیے کرتے ہیں۔ اسی لیے اللہ تعالیٰ نے کہا کہ نہیں، اب تمہیں ہدایت کے راستے پہ چلنا پڑے گا، ہم کتابیں بھیجیں گے، انبیاء کرام کو بھیجیں گے اور آپ کے ساتھ الہادی ہونے کا حق ادا کریں گے، لہٰذا جب اب ہدایت کے رستے پہ چل کر آئیں گے تو ہم آپ کو اس کے بعد واپس اس جنت میں لے جائیں گے۔ تو سوال پھر آدم علیہ السلام کا ہو سکتا ہے کہ اللہ تعالیٰ وہ ہدایت کا راستہ کیا ہے، اور طلب اور تڑپ کیا تھی کہ اہدنا الصراط المستقیم، جو آپ اور میں دن میں کئی بار دعا کرتے ہیں نا، اصل میں یہ وہ بیک ہوم کا راستہ مانگتے ہیں۔ جنت آپ کا میرا بیک ہوم ہے، ہمارے ماں باپ کا گھر ہے، ہمارا مہکا ہے، ہم سب کے پیرنٹس کا گھر ہے۔ تو جب ہم دعا کرتے ہیں کہ اللہ پھر ہمیں واپس اس جنت کا راستہ تو دے، تو اللہ تعالیٰ کہتے ہیں ذالک الکتاب لا ریب فیہ ہدی للمتقین، یہ ہے وہ کتاب جس میں متقیوں کے لیے ہدایت ہے۔ گویا کہ قرآن پاک وہ روڈ میپ ہے جس پہ چل کر آپ اور میں جنت میں جائیں گے۔ اب سوال پیدا ہوتا ہے کہ یہ کتاب آئی کہاں سے، کب سے آئی؟ تو اللہ تعالیٰ نے فرمایا، شہر رمضان الذی انزل فیہ القرآن۔ رمضان کا مہینہ وہ مہینہ ہے کہ جو خوبصورت مہینہ ہے اور اس میں قرآن نازل کیا گیا۔ آپ اور میں خوش قسمت ہیں کہ آج پھر ہم رمضان سے بہت قریب ہیں۔ رمضان کیا ہے؟ آج جس موضوع پہ ہم بات کریں گے وہ ہے جوائے آف رمضان، رمضان خوشی کا مہینہ۔ آج انشاءاللہ چند خوشیاں جمع کریں گے کہ رمضان آپ کو مجھے کیا کیا خوشیاں دے کر جاتا ہے، کیونکہ حقیقت یہ ہے کہ رمضان ایک مومن کے لیے واقعی لذت اور خوشی کا موقع ہے۔ دا جوائے آف رمضان کیا ہے، ہم اس سے کیسے فائدہ اٹھائیں، یہی سب باتیں آج کریں گے۔ سب سے پہلی چیز، اللہ سبحان تعالیٰ قرآن پاک میں رمضان کے متعلق جو فرماتے ہیں، سورۃ البقرہ 183، یا ایھا الذین آمنوا، اے وہ لوگو جو ایمان لائے ہو۔ آپ نے محسوس کیا اس پکار کو اپنے دل پہ؟ صحابہ کرام کی عادت تھی کہ جب بھی کبھی یا ایھا الذین آمنوا کے ساتھ پکارا جاتا تو بہت ہی محتاط ہو جاتے، جس کو آپ کہہ سکتے ہیں الرٹ ہو جاتے، کان کھول کے سنتے۔ بلکہ بعض صحابہ کے تو اقوال ملتے ہیں کہ جب یا ایھا الذین آمنوا سے کوئی آیت شروع ہوتی تو ساتھ بیٹھے کو کہتے، غور سے سنو، تمہارے مالک نے بڑی دور سے تمہیں پکارا۔ ہماری زبان میں لانگ ڈسٹینس کال کا ایک رواج ہے، دور سے کال آئیے۔ کبھی کبھی کالز ایسی تھیں، فون ایک ہی ہوتا تھا اور کبھی دور سے 3 منٹ یا 6 منٹ کی کال ملوائی جاتی تھی۔ اس وقت کو محسوس کیجئے، سارا گھر ایک دم حرکت میں آتا تھا، جلدی آئیں جلدی آئیں، ٹائم ضائع ہو رہا ہے، جلدی کریں، دور سے کال ہے۔ اللہ اکبر کبیرہ۔ آج بھی کچھ لوگوں کا حال ویسے یہی ہے، چاہے پھر کال کر سکیں، چاہے کچھ بھی کر دیں، لیکن پہلی کال پہ پریشان ہوتے ہیں کہ پتہ نہیں کس کی کال ہے۔ تو جب آسمانوں سے کال آتی ہے کہ یا ایھا الذین آمنوا، اے وہ لوگوں جو ایمان لائے ہو، کتب علیکم الصیام، فرض کیا گیا تم پر روزہ۔ کتبہ فریضہ کے معنوں میں، تم پر روزے یا روزہ فرض کیا گیا۔ کما کتبہ علی الذین من قبلکم، جیسے کہ یہ فرض کیا گیا ان لوگوں پر جو تم سے پہلے تھے۔ پہلے کون تھے؟ حضرت نوح کے دور سے روزے چل رہے ہیں، ڈفرینٹ شکلوں اور فارمز کے ساتھ۔ انشاءاللہ انہی سیشنز میں ہم ایک دن رمضان اور روزے کی ہسٹری بھی پڑھیں گے۔ تو کیا پتہ چلا کہ غم نہ کرو، گھبراؤ نہیں، رمضان کا روزہ تم پہ بھی فرض ہے اور پچھلوں پہ بھی، اور روزہ ہر دین میں کسی نہ کسی شکل میں رہا۔ سوال پیدا ہوتا ہے، کیوں کیوں رکھے روزے؟ اتنے مشکل لگ رہے ہیں، اتنا سوچ رہے ہیں، کیسے کیوں؟ تو اس کا جواب ہے، لعلکم تتقون، تاکہ تم پرہیزگار بنو۔ مومنوں، تم پر روزے فرض کیے گئے ہیں جس طرح تم سے پہلے لوگوں پر فرض کیے گئے تھے، تاکہ تم پرہیزگار بنو۔ اب یہ تقویٰ کیا ہے، پرہیزگار کیا ہے، یہ آج انشاءاللہ ہم اپنے دوسرے سیشن میں ہی کریں گے، وہاں آپ کو اللہ نے چاہا تو اس دونوں پہ بات ملے گی۔ لیکن حقیقت یہ ہے کہ ایک انسان اگر واقعی سے حکایت پہ غور کرے تو ہر سال رمضان کا مہینہ اس بات کی یاد دہانی ہے کہ اپنے مالک کے ساتھ اپنے تعلق کو مضبوط کرو۔ اور حقیقت یہ کہ جتنا زیادہ آپ کے میرے دل میں شوق ہوگا، ذوق ہوگا، خوف ہوگا، تین چیزیں لکھ لیجئے، شوق، ذوق اور خوف، اتنا ہی تقویٰ ہوگا، اتنی ہی بندگی ہوگی۔ ہم پھیکی چائے تو پیتے نہیں ہیں، لیکن پھیکی پھیکی عبادات تو کرتے ہی رہتے ہیں۔ تو ابھی تک کی بات سے کیا پتہ چلا کہ میں اور آپ اس مہینے کے بالکل قریب ہیں، اور اللہ تعالیٰ سے یہ دعا بھی کرتے ہیں کہ اللہ تعالیٰ ہمیں رمضان تک زندہ رکھ۔ بعض روایت ملتی ہے صحابہ کے عمل کی کہ وہ شعبان میں ہی دعائیں کرتے تھے۔ یہ بات صرف بات سمجھ لیجئے، لیکن اس وقت جس پہ بات کرنی ہے وہ کیا ہے کہ رمضان خیر اور برکت کا مہینہ ہے۔ خیر اور برکت کو سمیٹنے کے لیے آپ نے میں نے کیا کرنا ہے؟ اپنے دل کو ذہنی طور پہ تیار کرنا ہے۔ آج ہم سب یہاں کیوں بیٹھے ہیں؟ ہم رمضان کے لیے جسمانی، قلبی اور روحانی طور پر تیار ہونے بیٹھے ہیں۔ ایموشنلی یعنی جذباتی لگاؤ پیدا کرنا ہے رمضان سے۔ رمضان کا مہینہ ہمیں کیا کہتا ہے، کیسے کہتا ہے، اس کو دیکھنا ہے۔ और हकीकत है कि रमजान वो महीना है कि अगर उसमें गाफिल हो गए तो अगला पूरा साल फसल नहीं मिलेगी। अरबी जबान का एक बड़ा खूबसूरत शेर है जिसका उर्दू में खुलासा क्या बनता है। शायर कहता है कि रमजान का महीना आ गया है और ये वो महीना है जिसमें बीज डाले जा रहे हैं। अब बीज डाल लो ताकि क्यामत के दिन नेकियों की फसल तैयार हो। तो रमजान क्यों खूबसूरत महीना है? रमजान हमारे लिए खुशी का महीना है क्योंकि ये महीना हमें बहुत सारी खैर और बरकत समेटने का मौका देता है। रमजान हमारी सालाना सफाई का मौका है। रमजान बहुत ही ज्यादा खुशी का मौका होता है। हमारे असलाफ रमजान के आने पर ईद के आने से ज्यादा खुश होते थे। चलिए आप मैं अपना भी जरा सा जायजा लेते हैं। क्या मैं रमजान के आने पे खुश हूँ? मैं एक सवाल अक्सर लोगों से करती हूँ, आज आप सभी से करती हूँ, और आप इसका जवाब बाद में अपने दिल से पूछ के दीजिएगा। क्या आप लफ्ज रमजान सुनते ही एक बिल्कुल मुख्तलिफ महीना, एक मुख्तलिफ लाइफस्टाइल सोचते हैं, या फिर इट्स ओके जो रोज के मामूलात हैं उससे थोड़ा सा फर्क है? सोचिए, मैं अपने सवाल को थोड़ा सा और वाजे करना चाहती हूँ। क्या रमजान की जिंदगी और गैर रमजान की जिंदगी में फर्क होता? चलिए, कुछ लोग कहेंगे जमीन आसमान का फर्क है, कुछ सोचेंगे कि बहुत ज्यादा फर्क है, और कुछ कहेंगे कि कोई खास फर्क नहीं है। आप इन तीनों ऑप्शंस में से जिसको भी अपने लिए क्लिक कर लीजिए, लेकिन ये जहन में रखिएगा कि जवाब किसका ठीक है अपने नोट्स में लिखना है। अब आपकी कॉपियां आपके नोट्स हैं, ठीक है? अब मैं एक जुमला बड़ी ही इजाजत के साथ आपसे बोलने वाली हूँ, गौर से सुनिएगा। आप में से जिन्होंने क्लिक किया कि हाँ जी रमजान और गैर रमजान में जमीन आसमान का फर्क होता है, यानी आज समझे कि 30 शाबान है और कल यकम रमजान होगी, तो आज के लाइफस्टाइल, आज के दिन, आज की फीलिंग में और कल की में जमीन आसमान का फर्क है। माजरत के साथ कि आपने जिसने इस ऑप्शन को क्लिक किया वो बहुत खतरे में है, कह लीजिए कि बस बहुत थोड़े नंबर मिलेंगे उसको। दूसरा क्लिक, आप में से कुछ ने कहा कि काफी फर्क होता है, यानी हाँ जी यस इज अ बिग डिफरेंस, उनको 50% मार्क्स मिलेंगे। और द विनर्स और द असाबिकून अलवलून और 24 आवर के मुस्लिम्स अयायुल्लजी नामनु की तारीफ पे पूरे उतरने वाले, उनका जवाब सबसे दुरुस्त है। और वो क्या कहते हैं? कोई फर्क ही नहीं है। तो मुझे एक जुमला बोलने दीजिए, ये जम है, मोमिन के रमजान और गैर रमजान में कोई खास फर्क नहीं होता। इसके बरक्स मुनाफिक या कमजोर ईमान वाले के रमजान और गैर रमजान में जमीन आसमान का फर्क होता है। कैसे? समझिएगा, मोमिन क्या करता है, उसका लाइफस्टाइल देखिए, फजर से पहले वैसे भी उठता है। फर्क इतना है कि आम दिनों में नाश्ता पानी खाना फजर के फौरन बाद करता, अब क्या किया फजर से पहले कर लिया। उसमें भी उठते वक्त सोने की उठने की दुआ पढ़ता है, अल्हम्दुलिल्लाहिल्लज़ी अहयाना बादा मा अमातना वइलैहिन नुशूर। फिर अपने बिस्तर पे ही बैठ जाता है तो सूरत आल इमरान का आखिरी रुकू पढ़ता है, इन्ना फी खल्किस समावाती वल अर्दी वख्तिलाफिल लैली वन नहार। उसके बाद अपनी जरूरियात से फारिग होकर वुजू करता है और अपने रब को मनाने के लिए आ जाता है। वबिल असखारी हुम यस्तगफिरून, दो नफिल नसीब होते हैं तो दो पढ़ लेता है, ज्यादा का मौका मिले तो वो पढ़ता है। और तहज्जुद की दुआओं में और अपने दुख दर्द को अल्लाह के सामने पेश करके बातें कर रहा होता है, इतने में अजान हो जाती है। बड़े तपाक से वो फजर की अजान सुनता है, फिर अजान और जमात के वक्त के बीच में वो सुन्नतें अदा करता है। सुन्नतें अदा करने के बाद अपने ही जाए नमाज पे दाई करवट लेटता है चंद सेकंड के लिए, और असल में तो ये उसके लिए है जो रात देर से जाग रहा था, तो अब उसको एक छोटा सा नैप चाहिए, रिलैक्सेशन, ताकि फजर की नमाज को एंजॉय करे। और उसके बाद अगर मर्द है तो बेटों को साथ लेकर, भाइयों को और बाप को साथ लेकर मस्जिद का रुख करता, और मस्जिद की तरफ जो कदम बढ़ते हैं तो रस्ते में अल्लाहुम्मा जल फी कल्बी नूरा दुआए नूर पढ़ता। ये जो बोल रही हूँ ये सब हदीस से मौजूद है, जिस चीज का भी रेफरेंस लेना चाहे बिस्मिल्लाह। मस्जिद में जाता है, दायां पांव मस्जिद में डालने से पहले दुआ कर लेता है, अल्लाह इस मस्जिद में जा रहा हूँ, अल्लाहुम्मा अफ्तह ली अबवाब रहमतिका। अंदर जाकर बड़े सुकून से तहय्यतुल मस्जिद पढ़ता है और उसके बाद फिर कुरान पढ़ता है। कैसे पढ़ता है? इन कुरान अल फजरी का ना मशहूदा, यानी फजर की नमाज में खूबसूरत सा कुरान सुनता है। वापिस आता है, कुछ देर वहां बैठा रहे, कुरान पढ़ा, अस्कार किए, कुरान पाक का थोड़ा सा हिस्सा पढ़ा। इतने में सनराइज हो जाता है। अच्छे मर्द मस्जिदों में सनराइज तक बैठकर अपनी दुआओं, अज़कार और कुछ हिस्सा कुरान की तिलावत करके फिर उठकर दो मुख्तसर से नफिल पढ़ते हैं, जिसको हम इशराक भी कहते हैं, सनराइज के नफिल। और उसके बाद बड़े वक़ार के साथ चलता हुआ घर आता है। अगर पैदल आ जाए तो बहुत ही अच्छा है, नहीं है तो अपनी सवारी में। और इतनी देर में घर की खवातीन भी माशाल्लाह यही कुछ करके फारिग हो चुकी। और उसके बाद फिर वो आराम से नाश्ता करते, खाते पीते, क्योंकि सुबह का नाश्ता बहुत अहम है। चलिए, ये तो एक मोमिन के दिन का आगाज था। उसके बाद सारा दिन वैसे भी मोमिन झूठ नहीं बोलता, तो रमजान में भी नहीं बोलेगा। फर्क इतना पड़ा कि वो नाश्ता जो फजर के बाद था वो पहले हो गया, और नीयत दिल में तो थी कि अल्लाह हमने रोजा रखना है और अच्छी बात है। मोमिन की जिंदगी में ना झूठ है, ना गीबत है, ना उसकी जिंदगी में कोई गाली गलोच है। नजरें उसकी पाक, आंखें उसकी पाक, दिल उसका पाक। वो अपने घर वालों के लिए खुशी का सबब होता है। गुस्सा नहीं करता, चीखता चिल्लाता नहीं, बीवी पे गुस्सा नहीं करता। और बीवी भी बहुत ही खूबसूरत मोहब्बत का एक मुरक्का होती है। और घर में जो बच्चे हैं वो माँ बाप की आंखों की ठंडक होते हैं। तो एक मुसलमान घराना जो होता है ना, उसमें ऑलमोस्ट रमजान और गैर रमजान में एक ही रूटीन है। वैसे भी मोमिन दो ही वक्त पे खाता है, सुबह में खाता है। उधर क्या करता है आम दिनों में, गैर रमजान में क्या करता है? असर के बाद खा लेता है ताकि नमाज मगरिब से पहले फारिग हो जाऊं। रमजान में क्या होगा कि वो मगरिब के बाद खाएगा, ठीक है। दोपहर का कुछ हिस्सा इसमें भी नैप लेता है, उसमें भी नैप लेता है। आम रमजान में भी जमात से नमाज की कोशिश है पूरी, कोई छूट जाए तो कोई बात नहीं, आमतौर पर पढ़ ली रमजान में भी। और उसकी आंखें ना गैर रमजान में कोई ऐसी चीज देखती हैं जो आंखों को गुनाहगार कर दे, ना कान वो सुनते हैं जो कानों को गुनाहगार कर दे, और बाकी चीजें तो उन्हीं के अंदर आ जाती हैं। और इस तरह एक मोमिन बड़ी पाक सुथरी साफ सुथरी जिंदगी गुजार के घर वालों से मोहब्बत में, उनकी हेल्प में, मदद में गुजारता है। और मर्द है तो वो रिस्क हलाल कमाने निकल जाता है। मोमिन ना रमजान में और ना गैर रमजान में हराम नाफरमानी की तरफ नहीं जाएगा। किस्सा मुख्तसर कि मोमिन का लाइफस्टाइल क्या होता है, फलनुहियन्नहु हयातन तैयबा, बेशक हम उनको पाकीज़ा ज़िंदगी देंगे। और साफ सुथरा नज़रों की पाकीज़गी अल्लाह को भी राज़ी किया, पांच नमाजें पढ़ी, और इसी तरह बंदों के हकूक दिए। घर के बुजुर्गों से वो मोहब्बत करता है, माँ बाप सास ससुर कोई भी बुजुर्ग है घर में उनकी दुआएं लेता, उनको वक्त देता। और इसी तरह से बच्चों के साथ खेलना और बीवी की मदद करना घर के कामों में सुन्नत समझते हुए। और इसके बाद जब सोने का वक्त आ गया तो पर्दे का वक्त है, फिर वो अपनी बीवी के साथ अपना ताल्लुक भी अगर रखता है तो वो इबादत समझ के रखता है। तो ये था मोमिन का रमज़ान और गैर रमज़ान। फ़र्क पड़ता है उनको कि जिनके रमज़ान और गैर रमज़ान में बहुत फ़र्क है। ये एक बड़ा क्रिटिकल पॉइंट है, बाद में गौर कीजिएगा। और इस वक्त सिर्फ अपने आप को सोचिए, किसी दूसरे की तरफ आपकी तवज्जो भी जा रही है ना, तो आउज़ु बिल्लाह पढ़िए। सिर्फ अपने आप को लेकर कहिए कि क्या वाकई मेरी रमजान की रूटीन और गैर रमजान में बड़ा फर्क है। बार बार कहना पड़ता है, अरे नहीं 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 बंद करो रमजान है। क्या उसको अपने घर की कुछ चीजें छुपानी पड़ती हैं? नहीं नहीं अब रमजान में नहीं खोलनी, नहीं रमजान में वक्त नहीं जाया करना। और कभी कभी गीबत करने लगे और एकदम को याद करे, ओ सॉरी सॉरी अभी रमजान था, अभी मैंने गीबत नहीं करनी। अगर आप बार बार भूल जाते हैं कि हाय रमजान, तो खतरे की बात है। करना क्या है? जन्नत के दरवाजों में दाखिल होने की कोशिश करें। मैंने आज आपको टॉपिक दिया कि जॉय ऑफ रमजान, रमजान खुशी का मौका क्यों है। आप अपने दिल से पूछिए, ये आपके तकवा की कैफियत बताएगी कि आप खुश हैं। कुछ कहते हैं रमजान आ रहा है, रमजान आ रहा है, और कुछ कहते हाय रमजान आ रहा, ऐसे लगता है सांस ही नहीं आ रही, हाय रमजान आ रहा है। अपने आप से पूछिए कि मैं रमजान को एक खूबसूरत मेहमान की सूरत में देख रही हूँ और उसके आने पर खुश हूँ या परेशान हूँ। अब सवाल पैदा होता है कि क्यों रमजान को खुशी का महीना, इसमें क्या खुशियां हैं? तो पहली खुशी एक नोट कीजिए, रेफरेंस लिख लें, कुछ लफ्ज लिख लें, बाद में इसको आराम से कॉपी कीजिएगा। حضرت ابو حریرہ رضی اللہ تعالیٰ عنہ کی روایت ہے، نبی صلی اللہ علیہ وسلم نے فرمایا، اذا جا رمضان فتحت ابواب الجنہ، جب رمضان آتا ہے تو جنت کے دروازے کھول دیے جاتے ہیں۔ یہ صحیح بخاری کی روایت ہے 1898۔ یہ ہے خوشی کا موقع، لکھی اپنے لیے ایک جیم، جنت کے دروازے کھلنے والے ہیں۔ اور دروازے کس کے لیے کھلتے ہیں، کبھی نوٹ کیا آپ نے؟ جس کی آمد کے منتظر ہوں۔ آپ محبت میں نہیں کہتے، آپ کے لیے تو میرے گھر کے دروازے کھلے ہوئے ہیں، جم جم آؤ، صبح میں آؤ، شام میں آؤ، بس رمضان ایک مہمان۔ جنت کے دروازے جب کھلے تو کیا مطلب؟ دیکھیں نا، جس مہمان کا انتظار ہوتا ہے کیا وہ آ کے نوک کرتا ہے؟ نہیں، میں نے دیکھا لوگ پھولوں کے بکے لے کے کھڑے ہوتے ہیں، پہلے سے منتظر۔ تو مراد کیا ہے؟ سوال لکھئے کہ جنت کے دروازے کھلنے سے کیا مطلب ہے کہ اللہ تعالیٰ متقین اور مومنین اور صائمین کا انتظار کر رہا ہے کہ جب یہ جنت میں آئیں تو ان کو دروازے نوک نہ کرنے پڑے۔ اور یہ آنر بھی ہے، یہ رسپیکٹ بھی ہے۔ آپ کہیں جائیں اور آپ کو دروازہ ہی کھٹکانا پڑے، اور کھٹکا رہے ہیں، ڈور پہ کھڑے ہیں، کھل نہیں رہا، تھوڑی دیر آپ پریشان ہوں گے، پھر ایک دم آپ امبیرس فیل کریں گے، شاید گھر والا چاہتا نہیں کہ میں آؤں، شاید میں انوائٹیڈ آ گئی، پھر چلے واپس چلتے ہیں۔ کافی دیر کھڑے ہو کے اگر دروازہ کھلے، یقین کرے اندر جانے کو دل نہیں کرتا، کہ یا تو ہم غلط وقت پہ آئے یا کچھ، اور مومن جاتا بھی نہیں ہے بغیر بتائے کسی کو، جب تک کہ حتی تستانسو۔ ہم پڑھیں گے انشاءاللہ دورہ قرآن میں سورت نور میں یہ حکم، دوسرے کو راضی کر کے اس کے صحیح ٹائم پہ جاتا ہے۔ تو اللہ تعالیٰ تو کہتے نہیں میں نے جنت تو کھول دی، اور روایت ملتی ہیں کہ جنت پورا سال سجائی جاتی ہے، کن کے لیے؟ کہ جنہوں نے رمضان میں نیکیاں کرنی اور داخل ہونا ہے۔ تو ہم رمضان کو کیوں خوشی کا مہینہ کہتے ہیں؟ کہ جنت کھل گئی، اور جب جنت کھلے گی تو نیکیاں آسان بھی ہو جائیں گی۔ چلیے نیکسٹ پوائنٹ، کیوں رمضان خوشی کا مہینہ ہے، منتھ آف جوائے؟ تو اس کی وجہ ایک اور حدیث لے لیجئے، صحیح بخاری کی ہی روایت حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے، 1899۔ اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا، اذا دخل شہر رمضان فتحت ابواب السماء وغلقت ابواب جہنم وسلسلت الشیاطین، جب رمضان کا مہینہ آتا ہے تو آسمان کے تمام دروازے کھول دیے جاتے ہیں، اور جہنم کے دروازے بند کر دیے جاتے ہیں، اور شیاطین کو زنجیروں سے جکڑ دیا جاتا ہے۔ گویا کہ اللہ نے نیکی کا ہر موقع آسان کر دیا، اور گناہ کے مواقع کو ہمارے لیے مشکل کر دیا۔ تو ہم اس لیے رمضان کے آتے ہی خوشیاں مناتے ہیں، کیونکہ یہ شیاطین سے پناہ کا مہینہ ہے۔ شیطان کیا ہے، یہ آگے جا کے پڑھیں گے انشاءاللہ، دورہ قرآن میں اس پہ بہت باتیں ہوں گی۔ بس اتنا کہہ لیجئے کہ انہو لکم عدو مبین، یہ ہمیں گناہوں پہ مائل کرتا ہے، اور سیدھی سی بات ہے کہ وہ کہتا ہے کہ جہاں میں رہوں گا تمہیں بھی ادھر ہی لے کے جانا ہے۔ تو شیاطین جب بند ہو جاتے ہیں تو انسان کے لیے خیر بہت آسان ہوتی ہے۔ تیسری چیز لیجئے کہ رمضان خوشی کا مہینہ کیوں ہے، اس لیے کہ اس مہینے میں گناہوں کی آگ جو جلائی تھی 11 مہینے، اس کو بجھانے کے بہت سارے مواقع ملتے ہیں، یعنی گناہوں سے بخشش کا مہینہ ہے۔ اب اس کی بھی دلیل دینی چاہیے، بغیر دلیل کے انشاءاللہ آپ مجھ سے کچھ سنیں گے نہیں، بات بوجھل ہو جاتی ہے ریفرنسز حوالے، لیکن اللہ اور اس کے رسول کی بات ہی دین ہے، باقی تو قیل و قال ہے، من قال و ما قال، اور وہ تو پھر بس باتیں ہی ہیں۔ تو نوٹ کیجئے، صحیح بخاری 1901، اور یہ خوبصورت روایت بھی ابو ہریرہ کی ہے، یہ بار بار ہر حدیث سے پہلے وان ابی ہریرہ رضی اللہ عنہ کیوں ہے، پوچھئے خود سے۔ یہاں مجھے چند باتیں کہنے کی اجازت دیجیے۔ حضرت ابو ہریرہ رضی اللہ عنہ، اگر تاریخی روایتوں کو ساتھ لے جاؤں تو بالکل نبی صلی اللہ علیہ وسلم کی زندگی کے آخری دور میں آپ سے ملے، غزوہ خندق، احزاب بھی اس کو کہتے ہیں آپ، اس کے بعد بلکہ خیبر کے موقع کے قریب آپ کو ملے۔ صرف 3 سے 3.5 سال کا وقت ملا ان کو نبی صلی اللہ علیہ وسلم کے پاس رہنے کا، اور دور سے آئے تھے، عربی نہیں تھے، فارسی تھے، غلام تھے، لیکن انہوں نے سر ڈال کر علم کی محفل میں خود کو بٹھا دیا۔ اصحاب صفہ میں سے تھے کہہ لیجئے، اور اصحاب صفہ کو انہیں ہوسٹلائٹ کہتے ہیں، جو 24 گھنٹے مسجد نبوی میں رہتے تھے۔ اللہ کے نبی صلی اللہ علیہ وسلم نے ان ایسے طالب علموں کے لیے مسجد میں ایک چبوترہ سا بنایا ہوا تھا، یہ فل ٹائم اسٹوڈنٹس آف نالج تھے، بازاروں میں نہیں چاہتے تھے محنت کرنے کے لیے، اس غم سے کہ کہیں کوئی دین کا نقطہ چھٹ نہ جائے۔ कोई बात ऐसी ना हो कि मुझे किसी और से सुननी पड़े कि तुम्हारी गैर मौजूदगी में उस्ताद ने ये कहा था, तो फिर या नबी हुरैरा तो नहीं होना था। अगर आप हदीस पढ़ें तो आपको पता ही है कि हदीस में सबसे पहला नाम वो होता है जिसने खुद नबी सल्लम से सुना। तो बाज़ दफ़त अपनी नस्बतें ऊपर करने के लिए सफ़र करते थे, जाबिर की एक बड़ी रिवायत है। मैं जो आपको इस वक्त कहना चाह रही हूँ, इस अबू हुरैरा के नाम को सुनकर आज नियत कीजिए, मैंने भी फुल टाइम स्टूडेंट ऑफ नॉलेज बनना है, कुरान फातिहा से नास्तक सुनना है, ज़ादुल खैर के ये दोनों टॉपिक पूरे सुनने हैं, और इस एक सवा महीने की तकरीबन एक्टिविटी के बाद मैंने इंशाल्लाह दुआ करनी है कि मुझे इन डेप्थ कुरान भी मिले। आज जो चीज़ हमारे कल्चर में कम है वो इल्म की तलब। लोग क्यूए सेशन खुशी से सुनेंगे, सवाल जवाब पसंदीदा शुगल है, किसी भी महफिल में अगर चले जाएं तो दो नियतें लेकर जाते हैं अमूमन लोग, चलो कुछ सवाल जवाब पूछाते हैं, और दूसरों के भी सवाल लेके आए होते हैं। जी वो मेरी एक बहन ने कहा था ये पूछ के आना, भाई वो किधर है? नहीं उसको टाइम कहाँ मिलता है, वो डॉक्टर है, वो तो जॉब कर रही है, और वो और वो। और दूसरी जो नियत लेकर लोग अमूमन इल्म की महफिलों में जाते हैं ना, वो दुआएं कराने। अच्छा छोटा सा दर्स, लंबी सी दुआ कराएं। देखिए दोनों में कोई बुराई नहीं है, पहली बात है, लेकिन इल्म की तलब, दुआ कीजिए रब्बी जिदनी इल्मा। तो इल्म की तलब रखिए। अबू हुरैरा के नाम से सबसे ज्यादा हदीसें हैं, अमीरुल मोमिनीन फिल हदीस कहते हैं इनको। वजह क्या है? फोकस्ड और डेडिकेटेड। और अगर इधर उधर ही भागते रहते, ये भी कर रहा हूँ, वो भी कर लूँ, ये भी कर लूँ, एंड पे अबू हुरैरा ने अमीरुल मोमिनीन नहीं बनना था। और इनका एक इल्म की तलब का वाकया भी सुना देती हूँ, शायद आने वाले दिनों में हमें भी इससे फायदा हो। कहते हैं कि मैं खाने के लिए भी नहीं उठता था और भूख लगी होती थी, लेकिन इल्म की तलब थी। लेकिन एक दिन ऐसे हुआ कि दिल में बहुत ही जैसे खिंचाव पड़ा, पेट भूखा था, बाहर निकला, चलो देखूं जरा बाहर निकलूं कुछ मिलता है। सामने से हजरत उमर फारूक रजी अल्लाहु अन्हु आते हुए दिखे, कहने लगे क्या हाल है उमर, आप ठीक हैं, खैरियत है? हाँ जी ठीक है, ये जरा एक आयत का मतलब तो बताइए। सूरत दाहर की एक आयत है कि वयुतिमून ताम आला हुब्बिही, कि वो लोगों को अल्लाह की मोहब्बत में खाना खिलाते हैं। कहने लगे उमर जी ये जरा इसका तो मतलब बताएं। उमर साहब ने उसकी बड़ी लंबी चौड़ी तफसीर कर दी। अबू हुरैरा कहते वो सारी बातें मुझे पता थी, उमर मेरा मकसद नहीं समझे, क्योंकि मुंह से कह नहीं पा रहा ना, मुरव्वत होती है, गैरत होती है कि मैं भूखा हूं मुझे खाना खिलाएं। तो मैंने सोचा इस आयत को देखेंगे तो शायद उमर मुझे खाने की ऑफर करे, बट उमर तो मुझे इल्म दे के आगे चले गए, और आगे से फिर मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम मिले, जो चेहरा शनास थे, जो दिलों में कह लीजिए कि छुपी हुई बातों को अपनी हिकमत से समझ जाते थे। देखा कि अबू हुरैरा भूखे हैं, कहा अबू हुरैरा मेरे साथ आइए, मस्जिद नबी में ले गए। थोड़ी देर गुजरी तो किसी ने एक दूध का प्याला भेजा। हजरत अबू हुरैरा फरमाते हैं कि दूध का प्याला देखकर तो मेरे दिल में आया कि बस मैं पकड़ूं और पी लूं, लेकिन अल्लाह के नबी जो उस्ताद भी थे, मुअल्लिम थे, और जो मुकाम नबूवत और रिसालत है वो तो है, उनकी जुबान से एक हुक्म जारी हुआ कि अबू हुरैरा जाओ सारे असहाबे सुफा को बुला के लाओ। अबू हुरैरा कहते मेरे दिल में ऐसे हुआ कि ओहो, अब वो 70-80 लोग जितने भी इस वक्त होंगे आज, वो आगे तो मुझे क्या मिलेगा, लेकिन कौन है जो हुक्म को पीछे डाल दे। ये थी असल में सहाबा की खूबी कि वो अल्लाह के नबी के हुक्म को सुनकर अकल नहीं इस्तेमाल करते थे, हमारी तो सारी अकल ही काम तब करती है जब दीन का कोई इशू आ जाए। अकल की तराजू पे अल्लाह के अहकामात को परखने वाले अमल नहीं कर पाते। खैर असहाबे सुफा भी आ गए। अब अल्लाह के नबी देखिए, कहते हैं अबू हुरैरा उठिए और सीधे हाथ से शुरू करके एक एक करके सबको दूध पिला। अब हजरत अबू हुरैरा फिर परेशान है कि एक प्याला दूध का है और पीने वाले इतने हैं, लेकिन देखिए ये ऐसी बेहतरीन टीम चाहिए दीन के रस्तों में ठुकी हुई। खैर दूध पिलाया गया, एक को पेश किया, कहते मैं देख रहा हूं कि वो दूध पी भी रहा और प्याले में से दूध कम भी नहीं हो रहा, ये नबी सल्लम के मोजजात में से एक मोजजा था। खैर होते होते सारे साथियों ने दूध पिया, इल्म वालों ने उस दूध से फायदा उठाया। कहते हैं आखिर में सिर्फ मैं और नबी सल्लल्लाहु अलैहि वसल्लम बचे। अल्लाह के नबी ने कहा कि अब तुम पियो। मैंने कहा नहीं अल्लाह के नबी आप पीजिए। कहा नहीं, मैंने कहा तुम पियो। कहते मैंने दूध पी लिया और वल्लाह ही कि मैं दूध पी रहा हूं और वो दूध मेरे जिस्म में से ताकत दे रहा है, मुझे लग ही नहीं रहा। फिर पिए, कहा और पियो और पियो। कहने लगे अल्लाह के नबी आप तो ऐसे लग रहा है कि पता नहीं शायद उंगलियों से भी दूध गिरेगा। जब सब पी चुके तो फिर सबका बचा हुआ दूध मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने पिया। जरा सा एक साइड का पॉइंट कि हम भी इतनों का जूठा पीते हैं, हम तो सगे बहन भाई का नहीं पीते इल्ला माशाल्लाह। तो अबू हुरैरा ने ये कुर्बानियां दी, इसलिए उनका नाम हदीस में आ गया। बेहोश हो जाते थे लोग, समझते कि इनको मिर्गी का दौरा पड़ा है, लेकिन ये कहते मेरे में इतनी हिम्मत नहीं होती थी कि कहूं कि लोगों मैं बीमार नहीं हूं, मैं भूखा हूं। तो इल्म के लिए कुर्बानियां करनी पड़ती हैं, फोकस्ड होना पड़ता है। कुछ इल्मी घंटे गुजारिए दिन में, हर वक्त दूसरों की खबरें सुनना और सिर्फ चैनल्स पे रहना ये भी कोई समझदारी की बात नहीं है। तो अल्लाह ताला हमें इल्म की भूख लगा दें।